पाकिस्तान में शाम के 7, भारत में 7:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पहले आज की अहम खबरों की सुर्खियाँ। पाकिस्तान आर्मी एविएशन का एक तरबियती मशाक तैयारा पंजाब के शहर गुजरात में गिरकर तबाह हो गया है। पाकिस्तान में गुज़श्ता 24 घंटों के दौरान मजीद 7 अफराद हलाक और 336 नए केसेस सामने आए हैं। पाकिस्तान में हलाकतों की मजमूई तादाद 93 और केसेस की तादाद 5374 हो गई है। सुप्रीम कोर्ट ने कोरोना वायरस पर असखुद नोटिस केस की समाअत में वजीर आजम के मुआविने खसूसी बराए सेहत की कारकर्दगी पर अदम इत्मीनान का इजहार किया है। अमरीका में हलाकतें 22115 हो गई हैं। इटली में वबा की शिदत जारी है, हलाकतें 20,000 के करीब पहुंच गई हैं और स्पेन में तस्दीक शुदा केसेस की तादाद 1,69,000 है। और खबरों की तफसील। पाकिस्तान आर्मी एविएशन का एक तरबियती मशाक तैयारा पंजाब के शहर गुजरात में गिरकर तबाह हो गया, जिसके नतीजे में उसमें सवार दोनों पायलट्स जाँ बहक हो गए। पाकिस्तान फौज के तर्जमान इदारे ISPR ने हादसे की तस्दीक करते हुए बताया है कि पाकिस्तानी फौज का तरबियती तैयारा गुजरात के गांव चौपाला में गिरकर तबाह हुआ। तैयारे में दो पायलट सवार थे, जिनमें इंस्ट्रक्टर मेजर उमर और जेरे तरबियत लेफ्टिनेंट फैजान सवार थे। दौरान हादसा उन्हें जान बचाने के लिए तैयारे से बाहर निकलने का मौका न मिल सका, जिसके नतीजे में दोनों पायलट जाँ बहक हो गए। ISPR के मुताबिक मशाक तैयारा मामूल की तरबियती परवास पर था। इस हादसे पर पाकिस्तान फजाइये के सरबराह समेत दीगर सियासी शख्सियात ने ताजियती पैगामात भिजवाते हुए अफसोस का इजहार किया है। अमरीकी सिफारती जराए ने पाकिस्तानी अखबार डॉन के जराए को बताया है कि पिछले हफ्ते से लेकर अब तक पाकिस्तान में फंसे 800 पाकिस्तानी अमरीका वापस पहुंच चुके हैं। उन्हें 3 चार्टर्ड परवाजों के जरिए वापस भेजा गया। ये पिछले 3 रोज में इस्लामाबाद से वॉशिंगटन पहुंचे हैं। आखिरी परवाज जो इतवार के रोज आई, उसमें 254 मुसाफिर वापस आए। पाकिस्तानी हुकूमत से इजाजत के बाद इस्लामाबाद में अमरीकी सिफारतखाने ने खसूसी परवाजों का एहतमाम किया, ताकि उन मुसाफिरों को वापस लाया जाए जो अमरीका में अपने खानदानों के पास आना चाहते थे। उधर पाकिस्तान इंटरनेशनल एयरलाइंस की एक परवाज PK-895 क्वालालंपुर से 205 पाकिस्तानियों को लेकर इस्लामाबाद पहुंची, जिनमें मुल्क बदर किए जाने वाले 3 पाकिस्तानी भी शामिल थे। वापस पहुंचने पर तमाम मुसाफिरों और अमले के अरकान को एयरपोर्ट पर COVID-19 के टेस्ट के मराहिल से गुजरना पड़ा। जराए के मुताबिक 3 पाकिस्तानी जो हफ्ते के रोज PIA की फ्लाइट से क्वालालंपुर पहुंचे थे, उन्हें मलेशिया की हुकूमत ने इस बुनियाद पर वापस भेज दिया कि वो वर्क परमिट पर किसी को काम करने की इजाजत नहीं देते। पाकिस्तान के वजीर खारजा शाह महमूद कुरैशी ने कहा है कि कोरोना वायरस की वबा की वजह से बैरून मुल्क फंसे पाकिस्तानी शहरियों की वतन वापसी का आइंदा मरहला 14 अप्रैल को शुरू होगा। सरकारी मीडिया के मुताबिक वजीर खारजा शाह महमूद कुरैशी ने पीर को कोरोना वायरस से मुतालिक पार्लियमान की खसूसी कमेटी को बताया कि वतन वापसी के मुंतजर पाकिस्तानियों को 9 खसूसी परवाजों के जरिए वतन वापस लाया जाएगा। वजीर खारजा के बकौल इस वक्त दुनिया के मुख्तलिफ मुल्कों में 39,000 से जायद पाकिस्तानी वतन वापसी के मुंतजर हैं। पाकिस्तान के सुप्रीम कोर्ट ने वजीर आजम इमरान खान के मुआविने खसूसी बराए सेहत डॉक्टर जफर मिर्जा की कारकर्दगी पर अदम इत्मीनान का इजहार करते हुए वफाक और सिंध हुकूमत की कारकर्दगी पर बरहमी का इजहार किया है। पीर को सुप्रीम कोर्ट में चीफ जस्टिस ऑफ पाकिस्तान जस्टिस गुलजार अहमद की सरबराही में 5 रुकनी बेंच ने कोरोना वायरस अस खुद नोटिस की समाअत की, तो उस दौरान अदालत ने हुकूमती टीम और उसकी कारकर्दगी पर कई सवाल उठाए। पाकिस्तान में कोरोना के मरीजों की तादाद 5374 हो गई है और हलाकतों की तादाद 93 हो गई है। मरीजों की बढ़ती हुई तादाद के बायस मुल्क में सूरत हाल पर गौर के लिए कौमी राबता कमेटी का इजलास जारी है। भारत में गुज़श्ता 4 दिनों में मजीद 80 अजला में कोरोना वायरस फैल गया है। मुल्क के कुल 736 अजला में से 364 इससे मुतासिर हैं। गुज़श्ता 24 घंटों में कोरोना वायरस से 35 हलाकतें हुई हैं। अफगानिस्तान की हुकूमत ने तालिबान के मजीद 361 कैदी रिहा कर दिए हैं। इससे कबल हुकूमत ने 100 कैदियों को रिहा किया था। अफगानिस्तान की कौमी सलामती कौंसिल के तर्जुमान जावेद फैसल के मुताबिक तालिबान कैदियों को सदर अशरफ गनी के 11 मार्च को जारी करदा फरमान के मुताबिक बगराम जेल से रिहा किया गया। तर्जुमान के मुताबिक अमन की कोशिशों के तहत मुल्क की मुख्तलिफ जेलों में कैद तालिबान के मजीद 1500 कैदी रिहा किए जाएंगे। खबरें खत्म हुईं। अस्सलामु अलैकुम। पाकिस्तान में इस वक्त शाम के 7, भारत में 7:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पाकिस्तान में वज़ीर-ए-आज़म इमरान खान ने वफाकी काबीना में रद्दबदल किया है। पाकिस्तान में गुज़श्ता 24 घंटों के दौरान कोरोना वायरस के मजीद 5 मरीज चल बसे हैं, जिसके बाद हलाकतों की मजमूई तादाद 50 हो गई है। पाकिस्तान में कोरोना से मुतासर अफराद की तादाद 3,227 हो गई है। अमरीका में वबा से मुतासर अफराद की तादाद 3,36,000 से बढ़ चुकी है, जबकि 9,618 अफराद हलाक हुए हैं। अमरीका कोरोना वायरस से दुनिया का सबसे मुतासर मुल्क और न्यूयॉर्क सबसे मुतासर शहर बन चुका है। बरतानवी वज़ीर-ए-आज़म बोरिस जॉनसन का कोरोना वायरस टेस्ट मुस्बत आया है, जिसके बाद उन्हें हस्पताल मुंतकिल कर दिया गया है। भारत में कोरोना वायरस से हलाकतों की तादाद 100 से ज़ायद हो गई है। इटली में हलाकतों की तादाद 15,887 हो चुकी है, जबकि मुतासर अफराद की तादाद 1,29,000 है। स्पेन में हुकाम ने 1,31,000 अफराद के मुतासर होने की तस्दीक की है, जबकि 12,641 अफराद अब तक हलाक हो चुके हैं। ये थी शह सुर्खियाँ और अब तफसील। पाकिस्तान में वज़ीर आज़म इमरान खान ने वफाकी काबीना में रद्दबदल कर दिया है, जिसके मुताबिक फ़खर इमाम को वफाकी वज़ीर नेशनल फूड सिक्योरिटी बना दिया गया है। वफाकी वज़ीर खुसरो बख्तियार को इस स्कैंडल में मुलव्वस होने के बावजूद वजारत फूड सिक्योरिटी से हटाकर वज़ीर बराए इक्तिसादी उमूर बना दिया गया है। जहांगीर तरीन को चेयरमैन टास्क फोर्स बराए ज़राअत के ओहदे से हटा दिया गया है। हुकूमत की तरफ से ऐलान के मुताबिक MQM के रहनुमा खालिद मकबूल सिद्दीकी का इस्तीफा मंजूर कर लिया गया है। उनकी जगह अमीनुल हक को वफाकी वज़ीर IT बना दिया गया है। पाकिस्तान में अब तक 35,000 अफराद के कोरोना वायरस टेस्ट हो चुके हैं। कोरोना वायरस के बायस पैदाशुदा सूरत हाल और हुकूमती इकदामात का जायजा लेने के लिए कायम पाकिस्तान की पार्लियामेंट के दोनों ऐवानों के अराकीन पर मुश्तमिल पार्लिमानी कमेटी का इजलास स्पीकर कौमी असम्बली असद कैसर की सदारत में जारी है। कुदरती आफात से निमटने के कौमी इदारे NDMA के सरबराह जनरल अफजल ने पार्लिमानी कमेटी को ब्रीफिंग देते हुए बताया कि अब तक मुल्क भर में 35,000 अफराद के कोरोना वायरस टेस्ट किए जा चुके हैं। मुल्क भर में 137 अस्पतालों को कोरोना वायरस के लिए मुख्तस किया गया है, जबकि 22 लेबोरेटरियां इस वबा से मुतासर अफराद के टेस्ट कर रही हैं। बलूचिस्तान में कोरोना वायरस के बढ़ते हुए केसेस के पेश नज़र हिफाजती तिब्बी सामान की अदम फराहमी के खिलाफ एहतजाज करने वाले यंग डॉक्टरों को पुलिस ने हिरासत में ले लिया है। तिब्बी अमले की गिरफ्तारियों के बाद सूबे भर के सरकारी अस्पतालों में डॉक्टरों ने हड़ताल शुरू कर दी है। हुकूमत पंजाब ने कोरोना वायरस के पेश नज़र लगाए गए लॉकडाउन में कदर नरमी करते हुए चंद सनतों को खोलने की इजाज़त दी है। सनतें महदूद मुलाजमीन और एहतियाती इंतजाम के बाद ही खुल सकेंगी। कोरोना वायरस के फैलाव को रोकने के पेश नज़र अफगानिस्तान के साथ बंद की जाने वाली तोरहम और चमन की सरहदी गुजरगाहों को पाकिस्तान ने 4 दिन के लिए खोल दिया है। सरहदी रास्ते खुलने से अफगान बाशिंदे वापस अफगानिस्तान जा सकेंगे। पाकिस्तानी हुकाम का कहना है कि तोरहम के रास्ते रोजाना 1,000 अफगान बाशिंदों को अफगानिस्तान वापस जाने में मदद फराहम की जाएगी। ईरान से अफगानिस्तान हालिया हफ्तों में 2,00,000 शहरी वापस आए हैं, ताहम इनमें अक्सर के कोरोना वायरस के टेस्ट नहीं किए गए। अमरीकी खबर रसां इदारे एसोसिएटेड प्रेस की रिपोर्ट के मुताबिक ईरान से वापस आने वाले अफगान शहरियों की तादाद 2,00,000 से ज्यादा है। अफगान हुकाम ने एक कार्रवाई में दाइश खुरासान के अहम कमांडर अब्दुल्ला और अगजई अल मारूफ असलम फारूकी को गिरफ्तार करने का दावा किया है। ज़राए इब्लाग के मुताबिक अफगानिस्तान के सरकारी खुफिया इदारे NDS के एक अफसर अहमद ने असलम फारूकी की गिरफ्तारी की तस्दीक की है। और तालिबान ने अमरीका से कतर में तय पाने वाले माहदे की पाबंदी पर जोर देते हुए कहा है कि अमरीका अपने इतिहादी अफगान हुकूमत से भी इस माहदे की पासदारी के लिए कहे। उधर अमरीका ने तालिबान के दावे को बेबुनियाद करार देते हुए कहा है कि अफगानिस्तान में तैनात अमरीकी फोर्सेस अमरीकी तालिबान के दरमियान तय पाने वाले माहदे की पूरी तरह पाबंदी नहीं कर रही हैं। और अफगान हुकूमत के अहदेदारों ने कैदियों के तबादले में ताखीर का इल्जाम तालिबान पर लगाया है और कहा है कि तालिबान पहले मरहले पर अपने कमांडर्स को रिहा करवाना चाहते हैं, जिस पर अफगान हुकूमत राजी नहीं है। खबरें खत्म हुई।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
یہ وائس آف امریکہ ہے. کرونا کی عالمی وبا کے دنوں میں خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن. آج کے اس پروگرام میں آپ سنیں گے پاکستان سے کرونا سے متعلق خبروں اور دیگر اہم سٹوریز کے خلاصے کے ساتھ محمد ثاقب راجا ہمارے ساتھ موجود ہوں گے. نیو یارک اور امریکہ سے ہمیں اپڈیٹ کریں گے محسن ظہیر. امریکہ جہاں پہ کرونا سے متاثرہ افراد کی تعداد 300,000 سے تجاوز کر چکی ہے, لیکن کچھ بہتر خبروں کی ابتدائی نوید بھی ہے. پروگرام کا ہمارا اگلا سیگمنٹ, اس میں ہم بات کریں گے سوشل میڈیا پر کرونا سے متعلق شعور بیدار کرنے میں مصروف سیلیبریٹیز. اور آج کے سیگمنٹ میں آپ سنیں گے پاکستان کی ممتاز اداکارہ ریما خان اور ان کے شریک حیات جو کہ میڈیسن کے پروفیسر ہیں اور کارڈیالوجسٹ ہیں ڈاکٹر طارق شہاب, ان سے گفتگو ہوگی. کرونا کے دنوں میں آن لائن ایجوکیشن طالب علموں اور اساتذہ کے لیے کیسا تجربہ ہے, ڈاکٹر نور فاطمہ ہمارے ساتھ شریک گفتگو ہوں گی. اور ہمارا اگلا سیگمنٹ, کیا یہ عالمی وبا کرونا عالمی اقتصادی بحران کو جنم دے رہی ہے؟ ترقی یافتہ اور ترقی پذیر دنیا کے لیے کیا چیلنجز ہیں, اور جو چیلنجز پیدا ہو جائیں گے ان پہ غالب آنے میں کتنا وقت لگے گا؟ ڈاکٹر اکرام الحق ہمارے ساتھ موجود ہوں گے. اور سامعین چلتے ہیں پروگرام کے پہلے حصے میں, بات ہم کرتے ہیں کراچی سے راجہ محمد ثاقب ہمارے ساتھ موجود ہیں, اور ان سے معلوم کرتے ہیں کہ پچھلے 12 گھنٹے میں کیا اہم ہوا ہے, بالخصوص کرونا وائرس کے پس منظر میں یا باقی جو ڈیولپمنٹس ہیں پاکستان میں. سو ایک ریپ اپ لیتے ہیں راجہ ثاقب سے. ثاقب بہت شکریہ, بتائیے گا کرونا زہر پینڈیمک پوری عالمی وبا ہے, کیا کچھ ہو رہا ہے پاکستان کے اندر, سی ایم سندھ کیا کر رہے ہیں, پرائم منسٹر کیا کر رہے ہیں, اور جو پاکستان کا سب سے بڑا صوبہ ہے پنجاب اور باقی بلوچستان کے بھی, کیا کچھ ہو رہا ہے وہاں پہ؟
جی بہت شکریہ اسد صاحب. صورتحال کافی زیادہ گمبھیر ہوتی چلی جا رہی ہے, جیسا کہ ہم دیکھ رہے ہیں کہ نہ صرف دنیا بھر کی طرح پاکستان میں بھی یہی صورتحال ہے, اور دنیا کے جو ترقی یافتہ ممالک جہاں متاثر ہوئے ہیں وہاں پر پاکستان جیسا ترقی پذیر ملک بھی اس وبا سے محفوظ نہیں ہے. اس وقت پاکستان کی اگر بات کی جائے تو وہاں پر کیسز کی جو کل تعداد ہے وہ 2800 سے تجاوز کر چکی ہے. گزشتہ 12 گھنٹوں کے دوران صوبہ سندھ میں 15 ہلاکتیں ہوئی ہیں, لیکن اس سے زیادہ ہلاکتیں اب صوبہ پنجاب میں ہو چکی ہیں, اور پنجاب اس وقت جو ہے یہاں پر جو افیکٹڈ کی تعداد ہے وہ بھی بڑھ چکی ہے, جبکہ جو ہلاکتیں ہوئی ہیں اس وائرس سے اس میں بھی سب سے زیادہ جو تعداد ہے وہ پنجاب ہی سے رپورٹ ہو رہی ہیں. تو اس وقت صورتحال جو ہے کافی زیادہ گمبھیر نظر آ رہی ہے,
اور بہت غالباً جو ہے نئے پیشنٹس کے رجسٹر ہونے کے اعتبار سے سب سے زیادہ نمبر آف پیشنٹ بدھ کے روز, معافی چاہتا ہوں, اتوار کے روز رجسٹر ہوئے ہیں.
جی بالکل ایسا ہی ہے اسد. یہاں پر اب جو ہے حکومت کی جانب سے جو ہے اس بارے میں یہ کہا جا رہا ہے کہ مزید مؤثر اقدامات اٹھانے کی بات کی جا رہی ہے, اور کہا یہ جا رہا ہے کہ لوگوں کو کہ وہ 14 اپریل تک جو ملک بھر میں جو لاک ڈاؤن ہے اس کو بہت ہی افیکٹو طریقے سے آبزرو کریں, اور لوگوں کو کہا جا رہا ہے کہ سوشل ڈسٹینسنگ رکھیں. لیکن آج جب ہماری سی ایم وزیر اعلی سید مراد علی شاہ سے بات ہوئی تو ان کا یہ کہنا ہے کہ ہماری کوشش تو ہے کہ 14 اپریل تک جو ہے جو صورتحال ہے اس کو سخت ترین لاک ڈاؤن کیا جائے تاکہ اس سے کچھ وبا کو کنٹرول کرنے میں مدد ملے. لیکن ظاہر ہے کہ حکومتیں اور تمام جو حکام ہیں وہ یہ سوچ رہے ہیں کہ 14 اپریل کے بعد کی کیا صورتحال ہوگی. تو اس پر وزیر اعلی سندھ کا یہ کہنا تھا کہ وہ ایک ایسی اسٹریٹجی بنا رہے ہیں کہ پوسٹ لاک ڈاؤن سچویشن کو نارملائز کرنے کے لیے وہ کام آ سکے, اور اس کے لیے جو ہے کہا یہ جا رہا ہے کہ تمام جو زندگی کے مختلف طبقات ہیں ان کے لیے ایس او پی تیار کی جا رہی ہیں کہ کیا کیا طریقہ کار ہوگا, اسپتالوں میں کیا طریقہ کار ہوگا, بازاروں میں کیا طریقہ کار ہوگا, سڑکوں پہ کیا طریقہ کار ہوگا, پبلک پلیسز پر, پارکس میں کیا طریقہ کار ہوگا. لیکن اصل معاملہ وہی ہے کہ دیکھنا یہ پڑے گا کہ وہ یہ ایس او پیز تیار کر لی جاتی ہیں, لیکن اس کو امپلیمنٹ کیسے کیا جائے گا, اور 14 اپریل کے بعد کی کیا صورتحال بنتی ہے. بڑی اس وقت انپریڈکٹیبل سچویشن ہے, کچھ نہیں سمجھ میں آ رہا ہے کہ آخر یہ لاک ڈاؤن کب تک رہے گا, نارملائز سچویشن کب ہوگی. لیکن ایک بات بالکل واضح ہے کہ دسمبر 2019 سے پہلے جو دنیا تھی, جو پاکستان تھا, وہ اب سے مختلف ہوگا, کیونکہ اس وقت جو ہے صورتحال بہرحال وبا فی الحال اس کا کوئی ایسا کوئی اختتام نظر نہیں آتا.
آخری بات ثاقب, اتوار کے دن ایک اور بڑی سٹوری جو میڈیا میں ڈسکس ہوئی وہ تھی چینی اور آٹے کے بحران سے متعلق, بالخصوص چینی کے بحران سے متعلق جو گورنمنٹ نے رپورٹ پیش کی ہے, اس کا ذرا خلاصہ پیش کیجیے گا.
اسد یہ ایک بہت ہی اہم مسئلہ تھا جو کہ وزیر اعظم عمران خان کی حکومت یعنی کہ پاکستان تحریک انصاف کی حکومت کو درپیش تھا, اور یہ بہرحال بہت بڑا امتحان بھی ہے کہ کس طرح اس معاملے سے نمٹا جا سکتا ہے. گزشتہ سال کے اختتام پر اور گزشتہ سال اور رواں سال کے شروع میں ہم نے دیکھا تھا کہ دو اہم بحرانوں نے سر اٹھایا ظاہر ہے پاکستان میں ایک کا تعلق آٹے سے تھا اور دوسرا چینی سے تعلق تھا کہ چینی کی جو ذخیرہ اندوزی کے باعث یہاں پر قیمتوں میں چند دنوں میں 16 روپے فی کلو کے حساب سے اضافہ ہوا تھا. تو اس کی رپورٹ بہرحال ایف آئی اے حکام نے وزیر اعظم کو پیش کر دی ہے اور حکومت کی جانب سے یہ رپورٹ باقاعدہ طور پر پبلک کی گئی ہے. اس کے باقاعدہ پی آئی ڈی کی جانب سے پریس ریلیز جاری کی گئی ہے اور اس میں یہ واضح الفاظ میں اس رپورٹ کی جو فائنڈنگز اس میں یہ لکھا ہوا ہے کہ حکومت پاکستان تحریک انصاف میں جو اہم عہدوں پر براجمان لوگ ہیں جن میں جہانگیر خان ترین, خسرو بختیار, وفاقی وزیر خسرو بختیار اور اسی طرح جو ان کے بھائی ہیں جو کہ وزیر خزانہ پنجاب ہیں, ان کے اوپر انگلیاں اٹھائی جا رہی ہیں اور کہا جا رہا ہے کہ یہ وہ افراد ہیں جن کی وجہ سے ملک میں چینی کا
تجزیہ کیا ہے. یہ تو کی خبر, اب تجزیہ کیا ہے, ان لوگوں کے خلاف کوئی کاروائی متوقع ہے؟ کیونکہ گورنمنٹ کے لیے بڑے چیلنجز ہیں کیونکہ زیادہ بڑی اکثریت کے ساتھ یہ گورنمنٹ موجود نہیں ہے.
یہ بالکل آپ نے بالکل ٹھیک کہا کہ یہ حکومت کے لیے بہت بڑا چیلنج ہے, لیکن عمران خان, وزیر اعظم عمران خان کا ایک ٹویٹ سامنے آیا ہے جس میں ان کا یہ کہنا ہے کہ وہ انتظار کر رہے ہیں کہ فورینسک رپورٹ اس حوالے سے جاری ہو جائے 25 تاریخ کو. تو میرا خیال ہے کہ معاملہ 25 تاریخ تک مزید جو ہے وہ التوا کا شکار ہوگا اور اس کے بعد دیکھنا ہوگا کہ وزیر اعظم عمران خان, پاکستان تحریک انصاف کی حکومت اس چیلنج سے کس طرح نبردازما ہوتی ہے اور ان لوگوں کے خلاف کیا تادیبی کارروائی کی جاتی ہے جو حکومت کے حکومتی جماعت میں بہت ہی اہم ترین پوزیشنز پر ہیں, حکومت میں بہت اہم ترین پوزیشنز پر ہیں اور یہ عمران خان کی حکومت کے لیے ایک بہت بڑا چیلنج ہے کہ وہ اس چیلنج سے کس طرح نبردست ہوں.
بہت شکریہ ثاقب راجا, آپ نے ہمیں کراچی سے اپ ڈیٹ کیا, تھینک یو سو مچ.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن اور ہم آپ کو امریکہ سے اپڈیٹ کرتے ہیں. امریکہ میں, پاکستان میں آج جو ہے وہ اتوار کی رات ہے جب ہم یہ پروگرام ریکارڈ کر رہے ہیں اور اس وقت جو میرے پاس اعداد و شمار ہیں سی ڈی سی کے یعنی سینٹر فار ڈیزیز کنٹرول کے, اس کے مطابق ٹوٹل کیسز امریکہ کے اندر 3,04,826 ہو چکے ہیں, 7,616 ڈیتھس ہیں اور اس میں سب سے زیادہ جو متاثرہ, آپ کو معلوم ہے کہ اسٹیٹ یا شہر ہے وہ نیو یارک ہے اور اسٹیٹ بھی سب سے زیادہ متاثر ہے. لیکن ایک اچھی خبر وہاں سے یہ آ رہی ہے, کچھ دیر پہلے گورنر کیومو نے یہ کہا ہے کہ ڈکلائن تھوڑا سا دیکھا گیا ہے نمبرز میں, پہلی دفعہ کمی دیکھی گئی ہے جو پچھلے ایک ہفتے میں یا دو ہفتوں میں اپ سرج نظر آ رہا تھا. لیکن دوسری طرف ڈاکٹر فاؤچی جو کہ اینتھنی فاؤچی جو کہ پریزیڈنٹ کی ٹاسک فورس کا بھی حصہ ہیں, دنیا کے مانے پہچانے جو ہیں وہ انفیکشس ڈیزیزز کے ایکسپرٹ ہیں, وہ یہ کہتے ہیں کہ آئندہ ایک ہفتہ جو ہے وہ بھی کافی پریشان کن ہے اور اس کو آسان نہیں لیا جا سکتا, جس میں وہ کہتے ہیں کہ امریکہ کے لیے مشکلات بڑھتی ہوئی نظر آ رہی ہیں ایک ہفتے کے دوران. نیو یارک سے جہاں پہ سب سے زیادہ کیسز ہیں, جہاں پہ سب سے زیادہ اموات ہوئی ہیں, اگر ایک ریاست کا تجزیہ کیا جائے, ایون جو وہاں پہ سب سے زیادہ پاکستانی, انڈین اور بنگلہ دیشی دیسی کمیونٹی موجود ہے, وہاں پہ بھی کافی مسائل سامنے آ رہے ہیں. وہاں سے ہمیں جوائن کر رہے ہیں محسن ظہیر صاحب, سینئر صحافی ہیں, تجزیہ کار ہیں. محسن, بہت شکریہ آپ کا, آپ نے ہمیں وہاں سے جوائن کیا ہے.
جی ویلکم ارشد بھائی, تھینک یو ویری مچ.
آپ ڈیٹ دیجیے گا نیو یارک کے اندر, کچھ دیر پہلے گورنر کیومو نے یہ بتایا ہے کہ کچھ بہتری کے آثار آنا شروع ہو گئے ہیں.
دیکھیں یہ جو بہتری کے ایک آثار سامنے آئے ہیں, یہ بیسیکلی کمپیریٹو فگرز ہیں کہ ہفتے کے روز جو اموات ہوئی ان کا کمپیریزن جب اتوار کے روز ہونے والی اموات سے کیا گیا تو اس میں کمی نظر آئی. وہ ایسے کہ ہفتے والے دن جو اموات نیو یارک میں ریکارڈ کی گئی ان کی تعداد تھی 630 اور اتوار والے دن جو اموات ریکارڈ کی گئی ان کی تعداد ہے 594. تو اس کا مطلب یہ ہے کہ تقریباً 36 اموات کم ہوئی ہیں. اس لحاظ سے جو ہم کہہ سکتے ہیں کہ یہ ایک اچھی ڈیولپمنٹ ہے, یہاں پر جو اموات ہو رہی تھی وہ آج اس میں کمی آئی ہے. لیکن اس کو بھی ہم گورنر اور جو دوسرے یہاں پر ایکسپرٹس ہیں ان کا یہ کہنا ہے کہ یہ تجزیہ بھی جب ہم یہ کمپیریزن جب ہم کریں تو اس میں بھی ہمیں کانشیس رہ کے کرنا چاہیے, کیونکہ ایک دن کی स्टडी है, इसमें कोई नशीब अफराज हो सकते हैं। अभी तक न्यूयॉर्क में जो टोटल अमवात कन्फर्म जो हुई हैं वो 4,159 हैं, और जैसे आपने बताया कि अमेरिका में 3,00,000 से ज्यादा कन्फर्म केसेस की तादाद तजावज कर गई है, तो 1,22,000 से ज्यादा कन्फर्म
न्यूयॉर्क में
है। न्यूयॉर्क की ये तादाद तकरीबन पहले 50% चल रही थी पूरे मुल्क के हिसाब से, अब थोड़ा सा इसमें नंबरों में भी कमी इसलिए शायद आई है कि जैसे कुछ और स्टेट्स जैसे न्यू जर्सी जो न्यूयॉर्क की नेबरिंग स्टेट है वहां पे एक सर्ज हम देखने में आ रही है, वहां पर केसेस ज्यादा रिपोर्ट हो रहे हैं। लुजियाना में आप देख रहे हैं वहां पे केसेस ज्यादा रिपोर्ट हो रहे हैं। न्यूयॉर्क से एक और आज अच्छी खबर ये भी है कि जो 24 घंटों में पेशेंट्स हॉस्पिटल से ट्रीट करके रिलीज किए गए उनकी तादाद भी इन 24 घंटों में मतलब वो रिकॉर्ड नंबर में पेशेंट,
यानी वो ऐसे पेशेंट की तादाद बड़ी है जिनको अस्पताल से सेहत याब होने के बाद रिलीज कर दिया गया,
होने के बाद या इस इतना को ट्रीटमेंट उनको दे दिया गया कि वो अब घर जाके अपना जो है ना बाकी रिकवरी का प्रोसेस जो है वो मुकम्मल कर सकते हैं, तो वो भी हम देखे हैं कह सकते हैं कि उस लिहाज से भी बेहतरी है। अच्छा, मेरा जाती ये ख्याल है, अभी इस पर मुख्तलिफ राय सामने आ रही है कि ये फिगर्स में अचानक कमी क्यों आई, उसकी एक बुनियादी वजह सद ये है कि न्यूयॉर्क स्टेट में जितना ज्यादा इस वबाई मर्ज ने अपने फैलाव को बढ़ाया उतना ही ज्यादा यहाँ की जो एडमिनिस्ट्रेशन थी स्टेट और काउंटीज और सिटी के लेवल पे उन्होंने उतना ही ज्यादा इस पर एक शोर होगा मचाया, जिसकी वजह से उन्होंने रिसोर्सेज की बात की, मुख्तलिफ इंतजाम की बात की, तैयारियों की बात की, तो वो जो रिसोर्सेज थे वो भी कम से कम वक्त में ज्यादा से ज्यादा रिसोर्सेज वो जनरेट करते रहे। फेडरल गवर्नमेंट जो है वो इसमें आ गई, उन्होंने भी जैसे वेंटिलेटर्स हैं और बहुत सी चीजें थी वो दी हैं, सिटी और स्टेट ने अपने तौर पर जहां जहां से भी रिसोर्सेज हासिल कर सकते थे वो किए। फिर एक अच्छी बात ये देखें, न्यूयॉर्क स्टेट इस वक्त लॉकडाउन है और यहाँ पर कोई शख्स यहाँ पर आने के लिए तैयार नहीं, बहुत से लोग अगर वो उनका दिल है कि वो चाहते हैं यहाँ से वो फ्लाई आउट कर जाएं या यहाँ से गाड़ी लेके कहीं बाहर दूसरे कहीं मुल्क के हिस्से में चले जाएं। लेकिन एक अच्छी खबर ये है कि देखें हजारों की तादाद में बहुत से मेडिकल जो प्रोफेशन से ताल्लुक रखने वाले वॉलंटियर्स हैं वो हजारों की तादाद में न्यूयॉर्क में आए, गॉड ब्लेस देम, उन्होंने आके भी यहाँ पे जो रिसोर्सेज का एक प्रॉब्लम था उसको उन्होंने उसमें चिप इन किया। दूसरी बात ये,
लेकिन जरा बाकी रिसोर्सेज का भी साथ साथ रेफरेंस दे रहे हैं, पीपीईज जिसकी हम बात करते हैं, पर्सनल प्रोटेक्शन इक्विपमेंट जिसमें डॉक्टर्स के लिए मास्क हैं, सैनिटाइजर्स हैं, बाकी इक्विपमेंट है, वो इवन वेंटिलेटर्स हैं, वो कुछ बेहतर हुए वहाँ पे?
जी बेहतर, इसलिए जब न्यूयॉर्क में ये क्राइसिस आया तो उस वक्त न्यूयॉर्क स्टेट में टोटल वेंटिलेटर्स जो थे पूरी स्टेट में 5,000 के करीब थे, तो उसके बाद फिर अब फेडरल गवर्नमेंट ने भिजवाए 4,400 फेडरल गवर्नमेंट ने भिजवाए, गवर्नर एंड्रू कुओमो जो न्यूयॉर्क स्टेट के हैं उन्होंने अपने तौर पर जहां जहां से भी वेंटिलेटर्स खरीद सकते थे वो खरीदे, फिर उन्होंने चाइना से शॉपिंग की, वो भी एक खेप यहाँ पर आनी शुरू हो रही है, वो भी जल्दी पहुंच जाएगी, तो उसकी एक तो ये वजह हुई। दूसरी वजह जो हैंड सैनिटाइजर और मास्क थे, जैसे न्यूयॉर्क स्टेट में जो करेक्शन डिपार्टमेंट है जिसको यहाँ आप महकमा जेल खाना का जात का डिपार्टमेंट कह सकते हैं, वहां पे जो कैदी होते हैं वो काम करते हैं, मुख्तलिफ चीजें मैन्युफैक्चर करते हैं, तो उन कैदियों से उन्होंने सारे काम जो है रुकवा कर उनको हैंड सैनिटाइजर बनाने पर लगा दिया। न्यूयॉर्क सिटी का जो हेल्थ केयर का डिपार्टमेंट है उन्होंने खुद अपने हैंड सैनिटाइजर जो है वो यहाँ पे प्रोड्यूस करना शुरू कर दिया, इसी तरह मास्क की भी हुई। लेकिन इतना सब कुछ होने के बावजूद न्यूयॉर्क स्टेट जो कि तकरीबन 20 मिलियन आबादी की रियासत है यहाँ पे ये रिसोर्सेज फिर भी کافی نہیں ہے. یہاں پر بڑی تعداد میں کیسز, جیسے میں نے بتایا 1,22,000 کیسز کنفرم کیسز رپورٹ ہوئے اور کرونا کے کیسز رپورٹ ہوئے اور اس حساب سے انتظامات کیے گئے.
سب یہ بتائیے گا آخری سوال کہ آپ جو دیسی کمیونٹی ہے انڈین پاکستانی بنگلہ دیشی, آپ ان کے ساتھ بھی رابطے میں ہیں, کوئی ایگزیکٹ فگر تو نہیں ہوگا لیکن کیا ریشو ہے ان کے متاثر ہونے کا یا دیسی کمیونٹی کے اندر اموات کا وہاں پہ, کیونکہ آپ جو فیونرل ہومز ہیں ان کے ساتھ بھی رابطے میں ہیں تو کم از کم کچھ نہ کچھ فگرز وہاں سے آ رہے ہوں گے.
دیکھیں اس میں جو ہماری جو پاکستانی کمیونٹی ہے, اگر میں بتاؤں جیسے نیو یارک اسٹیٹ میں ابھی تک بتایا میں نے 4,000 سے اوپر اموات ہو چکی ہیں. پاکستانی کمیونٹی کی جو ہمیں فگر پتا چلی ہے کنفرم 100% جو کنفرم کہہ لیں وہ تقریباً 11 سے 12 لوگ ہیں, 10 سے 12 آپ کہہ سکتے ہیں.
صحیح.
جو بنگلہ دیشی کمیونٹی ہے ان کا یہ کہنا ہے کہ ان کی 62-60 سے فگر کراس کر گئی ہے.
اچھا
اچھا, اب اس میں پرابلم یہ ہے کہ بہت سے لوگوں کی ایسی اموات بھی ہوئی ہیں جو بظاہر ان کا کہا گیا کہ طبی اموات ہوئی, کوئی ہارٹ اٹیک سے فوت ہو گیا یا کوئی ہارٹ فیلئر سے فوت ہو گیا یا کوئی ویسے فوت ہو گیا, تو بہت سے لوگ جو ہے نا وہ ابھی اوائڈ بھی کر رہے ہیں کہ اگر کسی کو کنفرم بھی ہے کہ کرونا کی وجہ سے ڈیتھ ہوئی ہے تو وہ بتانے سے تھوڑا سا گریز کرتے ہیں. اور ہم بھی ایک فیملی ویسے بڑی سوگوار ہے اور ہم ایک ان کی پرائیویسی کی رسپیکٹ کر رہے ہیں, ان کے اس مشکل وقت اللہ کی طرف سے جو آیا اس میں بھی ہم نہیں چاہتے ان کی کوئی مشکلات میں اضافہ, تو ان کو بھی زیادہ پرسو نہیں کر رہے. لیکن یہ ہے کہ اگر ہم 10-12 کا نمبر دیکھیں تو اس لحاظ سے ابھی تک جو پاکستانی کمیونٹی جو ہے جو تقریباً نیو یارک ٹرائی اسٹیٹ ایریا میں آپ کہہ سکتے ہیں 3,00,000 کے قریب پاکستانی رہتے ہیں, تو اس تناظر میں اگر دیکھا جائے تو میں سمجھتا ہوں ایک بڑا کم فگر ہے. اور اللہ تعالیٰ نہ صرف جو پاکستانی رہتے ہیں بلکہ جتنے بھی نیو یارکرز ہیں, جتنے بھی امریکہ میں لوگ رہتے ہیں, بلکہ پوری دنیا میں جو رہتے ہیں ان کو اپنے حفظ و امان میں رکھے. ہر بندہ دعا گو ہے, تو انسانیت کے خلاف ایک جنگ ہے اور پوری انسانیت ہی اس میں میں سمجھتا ہوں وہ
مشکل میں اور بحران میں ہے.
سب ایک مل کے ایک لڑ رہے ہیں قطع نظر, تو سب ایک ریس ہیومن ریس کی
بہت شکریہ محسن ظہیر صاحب, آپ نے نیو یارک سے ہمیں اپڈیٹ کیا. اپنا خیال رکھیے اور تھینک یو سو مچ آپ ہمارے ساتھ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن اور COVID-19 اسپیشل ہمارا یہ پروگرام کورونا کے عالمی وبا کے دنوں میں ہم آپ کے لیے خصوصی نشریات لے کے آ رہے ہیں. اور اس حصے میں ہمارے ساتھ دو بہت معروف شخصیات موجود ہیں جو اس وقت کورونا سے متعلق شعور بیدار کرنے میں بھرپور کردار ادا کر رہے ہیں. ان میں سے ایک کا براہ راست شعبہ میڈیکل سائنس ہے, ڈاکٹر سید طارق شہاب صاحب ہمارے ساتھ موجود ہیں, امریکہ میں ممتاز پاکستانی امریکن پریکٹیشنر ہیں. اور ان کے ساتھ ایک اور بہت بڑا جانا پہچانا نام آپ کا ریما طارق, ریما خان کے نام سے آپ انہیں جانتے ہیں, پاکستان کی بہت بڑی فلم سٹار, بہت بڑی سیلیبریٹی. اور ریما خان کے حوالے سے آج کے دنوں میں خاص طور پہ یہ بات بہت قابل ذکر ہے کہ انہوں نے شعور بیدار کرنے کے لیے انہوں نے آر ٹی کیئر یعنی ریما طارق کیئر کے نام سے ایک فیس بک پیج وہ بھی شروع کر رکھا ہے, جس میں وہ ڈاکٹر طارق شاہ کے ساتھ مل کے کسی ایک سوال کے اوپر بات کرتی ہیں. اور جیسے صفائی کیوں ضروری ہے, جیسے نئی میڈیسن کیا آ رہی ہیں, جیسے ماسک پہننا کیوں ضروری ہے, سو اس میں وہ اپنی ایک اویئرنیس اب لوگوں تک پہنچانے کی بھرپور کوشش کر رہے ہیں. دونوں ہمارے مہمانوں کا بہت شکریہ, ڈاکٹر طارق آپ کا بھی بہت شکریہ, ریما خان صاحب آپ کا بھی بہت شکریہ.
جی بہت شکریہ
سر صاحب, تھینک یو فار انوائٹنگ.
جی ڈاکٹر طارق صاحب, سب سے پہلے تو اس وقت ہمارے میں آپ کے پیج اور باقی جو اویئرنیس جس طرح سے آپ نے پرسیو کیا وہ میں بات کرتا ہوں, سب سے زیادہ اس وقت جو لسنر جاننا چاہ رہا ہے, کیونکہ جو میڈیکل سائنس کے جو معتبر ادارے ہیں, بھلے وہ ریسرچ کے ادارے ہیں, بھلے وہ میڈیکیشن اور میڈیسن سے متعلق ہیں, آپ ڈائریکٹلی وابستہ بھی ہیں, آپ ان کو فالو بھی کر رہے ہیں, کوئی ایسی خبر جس میں یہ بتایا جا رہا ہو کہ کرونا کے علاج کے لیے کوئی پروگرس ہو رہی ہے, بھلے ویکسین ہو یا باقی میڈیکیشن ہو؟
اسد دیٹ از اے ویری گڈ کوشچن. ابھی جو ہے وہ آپ کو جیسا پتا ہی ہے کہ ابھی کوئی ایسا دوا نہیں ہے جس کو کہا جا سکتا ہے کہ اس سے کورونا کا علاج ہو سکتا ہے, لیکن بہت ساری دوائیں جو ہیں وہ ٹرائل بیسس پہ یوز ہو رہی ہیں امریکہ کے اندر بھی اور دنیا میں اور جگہ پہ بھی, جس میں ایک تو کلوروکوین جو ملیریا کے لیے یوز ہوتی ہے اور اس کے ساتھ ایک اینٹی بایوٹک ہے ایزیتھرومائسن جو کہ ہم لوگ کامن کولڈ کے لیے بہت زیادہ یوز کرتے ہیں, زی پیک کے نام سے اویلیبل ہے امریکہ میں اور یہاں بایوٹسن کے نام سے اویلیبل ہے پاکستان میں. تو اس کی کمبینیشن جو ہے پیشنٹس کو دی جا رہی ہے جن کو نمونیا ہوتا ہے. اس کے علاوہ جو ہے وہ پیسو امیونٹی کی بھی ٹرائلز ہو رہے ہیں کہ یعنی کرونا وائرس کے جو پیشنٹس صحتیاب ہو گئے ہیں ان کا بلڈ لیا جاتا ہے, وہ بلڈ کو پھر ایک پروسیس ہوتا ہے جسے پلازما فیریسس کہتے ہیں, بلڈ سیلز کو اس میں کلین کر کے وہ جو ہے پھر ان پیشنٹس کو جن کی کنڈیشن بہت سیویئر ہے ان کو وہ بلڈ انفیوز کیا جاتا ہے تاکہ اینٹی باڈیز جو ہے وہ جا کے وائرس کے ساتھ فائٹ کر سکے. ان کے علاوہ ایک دو اینٹی وائرل ڈرگز بھی ہیں جو ٹرائی ہو رہی ہیں, لیکن ابھی کوئی بھی ایسی چیز نہیں جس پہ ہم حتمی کہہ سکتے ہیں کہ یہ اس کا علاج ہے, اس سے یقیناً فائدہ ہو سکتا ہے.
جی ریما خان سے آپ بتائیے گا آر ٹی کیئر یہ پیج شروع کرنے کا خیال کیسے آیا اور ابھی تک آپ کو کیا ریسپانس مل رہا ہے؟
اسد خیال تو آف کورس اس وجہ سے آیا کہ لوگوں کے لیے ہم آسانیاں کیسے پیدا کر سکتے ہیں. جیسے کہ آپ لوگ آپ کو معلوم ہے کہ اس وقت ہر انسان اپنے آپ کو عقل کل سمجھ کر اپنی اپنی سجیشن جو ہے وہ سوشل میڈیا کے ذریعے لوگوں تک پہنچا رہا ہے بغیر کسی تصدیق کے اور بغیر تحقیق کے. تو یہ ایک ایسا پلیٹ فارم ہے جس کے ذریعے آپ بہت راتوں رات ایک چیز کو بالکل جنگل کی آگ کی طرح پھیلا سکتے ہیں, لیکن اس کا نقصان یہ ہے کہ لوگوں کو یہ معلوم نہیں کہ جو ہمیں جو انفارمیشن مل رہی ہے وہ اتھینٹک ہے بھی یا نہیں ہے. تو یہ ساری چیزیں دیکھنے کے بعد, کیونکہ میری اپنی فیملی میں میرے جاننے والے جب یہ مجھ سے پوچھتے تھے کہ ریما یہ بتائیں یہ چیز صحیح ہے یا غلط ہے, تو چونکہ میں میڈیکل کے اندر تو میری کوئی ایسی وہ نہیں ہے آپ سمجھیں گے کانٹریبیوشن, تو جو مستند لوگ ہیں جن کے پاس سنت ہے اس حوالے سے بات کرنے کی, تو طارق چاہ پر کارڈیولوجسٹ ہے, وہیں پر طارق جو ہیں وہ پروفیسر بھی ہیں میڈیسن کے جارج واشنگٹن یونیورسٹی ہاسپٹل کے اندر. تو میڈیسن کے حوالے سے جب لوگوں نے سوال کیا اور فارچونیٹلی طارق یہاں پر موجود ہیں پاکستان کے اندر, تو میں نے کہا کہ میں پھر نہ صرف اس چیز سے لوگوں کو فائدہ پہنچاؤں کہ ان کے پاس جو نالج ہے اور جو صحیح تحقیق کر کے جو مستند اور سچائی پر مبنی انفارمیشن ہے وہ میں لوگوں تک پہنچاؤں. تو یہ ایک صدقہ جاریہ کے طور پر اور آپ سمجھے کہ انسانیت سے بھرپور جذبے سے لبریز ہو کر ہم نے یہ کام کا آغاز کیا.
تو ریما صاحبہ آپ یہ محض اتفاق ہے کہ پاکستان میں تھیں اور پھر اس کا پھیلاؤ ہو گیا کرونا کا پاکستان کے اندر اور امریکہ کے اندر, یا یہ خیال بھی ذہن میں تھا کہ چلو امریکہ میں تو اسپیشلٹی ہے, ڈاکٹرز ہیں, سہولیات موجود ہیں, تو آپ کو ان دنوں میں پاکستان ہونا چاہیے؟
اسد بہت ہی آپ نے ایک ایموشنل کوسچن کر دیا مجھ سے. میں پاکستان میں آئی تھی دسمبر اینڈ کے اندر, یہاں میری کزن کی بیٹی کی شادی تھی اس کو اٹینڈ کرنے کے لیے, اور ابھی امریکہ جو ہے اس میں کسی طرح بھی کرونا کی اینڈ تک جنوری کے اینڈ تک کوئی ایسی وائبریشن نہیں تھی, کوئی ایسی خبر نہیں تھی, یہ چائنا تک محدود تھا اس وقت اور یورپ کی طرف بھی نہیں گیا تھا. تو طارق نے مجھے کہا کہ بس اب میں فیب میں آ رہا ہوں آپ لوگوں کو لینے کے لیے. تو میں نے ان سے کہا کہ طارق اس طرح کی کچھ خبریں سننے کو مل رہی ہیں, تو بس میرا دل کر رہا ہے کہ کچھ ابھی میں وقت پاکستان میں گزاروں, تو آپ بے شک ہوں مجھے تھوڑا سا لیٹ لینے آ جائیے گا. تو پھر یہ مارچ کے بالکل بگننگ میں جب آئے ہیں تو ہمیں لینے کے لیے, تو میں نے پھر ان سے ریکویسٹ کی کہ طارق بے شک ہمیں بہت فیسلٹیز امریکہ کے اندر میڈیکل بھی اور ہر طرح کی, لیکن مجھے لگتا ہے کہ جس مٹی سے ہماری ایک پہچان ہے اگر ہم یہاں یہ وقت گزار لیں, انہوں نے کہا کہ ہم سٹک بھی ہو سکتے ہیں, تو میں نے کہا تھا کوئی بات نہیں, کیونکہ دیکھیں زندگی اور موت رب تعالیٰ کے ہاتھ میں ہے. ہم میں سے کوئی یہ بات نہیں کہہ سکتا کہ فلاں جگہ فلاں مقام پر ہمیں موت نہیں آئے گی. تو بات تو یہ آپ کے عقیدے کی اور یقین کی ہے. تو بس میں ان کا شکریہ ادا کرتی ہوں کہ میری اس بات کو انہوں نے, میری اس ایموشنل ریکویسٹ کو انہوں نے نہ صرف سمجھا بلکہ فائنینشلی بھی ان کا نقصان تھا کیونکہ یہ ایک ہفتے سے زیادہ کبھی رکے نہیں پاکستان, تو میری ریکویسٹ پر رک گئے. اور پھر اللہ کی طرف سے ایسا ہوا کہ ان کے رکنے کے ڈیڑھ دو ہفتے کے بعد پاکستان کے اندر بھی تیزی سے اس بات پر عمل کیا گیا کہ جی بین لگا دیں اور انٹرنیشنل فلائٹس جو ہیں وہ بھی پاکستان میں نہیں آئیں گی اور نہ ہی یہاں سے کوئی فلائٹ ابھی جائے گی. تو بس یہ بس اللہ تعالیٰ کی طرف سے, اور کچھ میں سمجھتی ہوں کہ کچھ دل بھی تھا اور چھٹیس نے کچھ کہہ دیا تھا اور کچھ رب کائنات کی مرضی.
جی ڈاکٹر طارق شاہ صاحب, آپ یہ بتائیے گا کہ لوگوں کا جنرلی بہت کنفیوژن ہے جب ہم اس کی ٹریٹمنٹ یا ایون پریکاشنس کے اوپر آتے ہیں. پہلے ایون ڈاکٹر فاؤچی جیسی پرسنالٹی یہ کہتی ہیں کہ ماسک ضروری نہیں ہے, یہ میڈیکل پروفیشنلز کو دے دیں اگر آپ کے پاس ہیں تو, اور اب وہ کہتے ہیں کہ ماسک لینا ضروری ہے, یہ ایئر بورن بھی ہو سکتا ہے. اس بارے میں کیا تحقیق کہتی ہے, یہ ابھی تک کی فائنڈنگز کیا کہتی ہیں کہ یہ جو کرونا وائرس ہے کیا وہ ایئر بورن ہو سکتا ہے, وہاں پہ موجود رہ سکتا ہے, کیا احتیاط کرنا پڑے گی اور ماسک لینا اب ضروری ہے یا نہیں ہے؟
یہ بڑا امپورٹنٹ کوشچن آپ نے پوچھا, اور اس سے پہلے کہ میں اس کا ڈائریکٹ جواب دوں, میں ریما کی بات پہ مزید جو ہے وہ یہ کہنا چاہتا ہوں کہ جو ہماری کوشش ہے آر ٹی کیئر کے پلیٹ فارم سے, اور آپ دیکھیں زیادہ تر ہماری کوشش ہوتی ہے کہ ہم اردو میں ساری بات کو ایکسپلین کر سکے تاکہ پاکستان کے لوگ, پاکستان کے اندر اور پوری دنیا کے اندر جہاں پاکستانی ہیں وہ اس چیز کو سمجھ سکیں کہ کیا چیز جو ہے صحیح ہے اور کیا چیز جو ہے صرف ریومرز ہے. اور آپ دیکھیں گے کہ پریزیڈنٹ ٹرمپ نے بھی کلوروکین کے بارے میں جب کہا تو لوگوں نے اس کو لینا شروع کر دیا, اور نائجیریا کے اندر 3 اموات اس وجہ سے ہوئی کہ لوگوں نے اپنے طور پہ کلوروکین لے لیا, اور ایریزونا جیسے اسٹیٹ میں یعنی ایون امریکہ کے اندر بھی ایک کپل نے اس کو لے لیا اور ایک شخص اس کے ہلاک ہو گیا اور ایک جو ہے وہ بچ گئی. تو اس لیے ہم نے سمجھا کہ یہ بڑی ہماری ذمہ داری ہے کہ ہم لوگوں کو صحیح انفارمیشن پہنچائیں. اب جہاں تک آپ نے ماسک کا پوچھا ہے, وہ ہم نے کل جو ویڈیو ریلیز کی ہے وہ اسی لیے کی ہے کہ پہلے CDC نے یہ کہا کہ ماسک جو ہے وہ صرف ہیلتھ کیئر پرووائڈرز اور وہ لیں جو کہ پیشنٹس کا کیئر کر رہے ہیں, لیکن اب جب ان کو یہ پتہ چلا کہ وہ یہ صرف کھانسنے سے یا سنیزنگ سے نہیں, لیکن اگر آپ کسی آدمی کے ساتھ صرف گفت و شنید بھی کر رہے ہوں تو یہ ایئر بون پارٹیکلس جو کہ 5 micrometers سے بھی کم ہوتے ہیں سائز میں اور ٹرانسمٹ ہو سکتے ہیں, اور بہت سارے لوگ جن کو یہ وائرس ہو اور ان میں ابھی کوئی علامات کوئی سمپٹمس نہیں ڈیولپ ہوئے ہیں, اور تقریباً 5 تک ایسا ہو سکتا ہے کہ کوئی بھی سمپٹمس ان کو نہ ہو, اور وہ اگر باہر پبلک پلیسز میں آپ سے انٹریکٹ کرتے ہیں تو وہ آپ کو وائرس دے سکتے ہیں, ٹرانسمٹ کر سکتے ہیں. تو اس وجہ سے, اور دوسری یہ کہ چائنا کے CDC کے ڈائریکٹر جو ہے ڈاکٹر جارج گاؤ نے یہ کہا کہ تائیوان میں اور ساؤتھ کوریا میں چونکہ سب لوگوں نے ماسک پہننا شروع کر دیا تھا اس وجہ سے یہاں اتنا زیادہ نہیں پھیلا, تو CDC نے اس بات پہ غور کیا ہے اور اب یہ ریکمنڈیشن سب کے لیے ہے کہ کہیں بھی پبلک پلیس پہ جائیں, کبھی آپ چاہے بینک جائیں چاہے گروسری اسٹور جائیں تو آپ ماسک ضرور پہنیں.
Exactly. تو ڈاکٹر طارق شاہ صاحب یہ بتائیے گا, پاکستان ہے ساتھ آپ کے بھارت ہے, یہ دونوں پاپولیٹڈ ممالک ہیں, اور یہاں پہ کرونا پیشنٹس جو پازیٹیو ہیں ان کی تعداد بھی اس ریشو سے اگر دیکھا جائے پر ملین تو وہ بہت کم ہے, اس کی کیا ریزنز ہیں؟ کیا کوئی بائی برتھ ان کے اندر امیونٹی ہے, جیسے TB ویکسینیشن کی بات ہو رہی ہے کہ شاید وہ ریزسٹنس ہے اس کے سبب, کیا اس کی ریزن یہ ہے کہ وہاں پہ ٹیسٹ اس تعداد میں نہیں ہو رہے اور اس لیے لوگ ڈائگنوز نہیں ہو رہے ہیں, کیا ریزن ہے آپ کے خیال میں؟
یہ آپ نے بالکل صحیح یہ پوچھا, اور اس پہ بھی ایک ویڈیو ہم نے شیئر کی ہے پبلک کے ساتھ 2 پہلے, اور کچھ لوگوں نے اس پہ یہ بھی کہا کہ یہ شاید آپ نے قبل از وقت کہہ دیا, لیکن میں نے ان سے کہا کہ ہم کوئی چیز جو ہے وہ ہم کہہ رہے نہیں ہیں, یہ آبزرویشن آپ نے بھی کی ہے اور یہ سوشل میڈیا پہ بھی اور مین میڈیا پہ بھی ہے کہ پاکستان اور ایون انڈیا اور بنگلہ دیش کے اندر یہ وائرس اس تیزی سے نہیں پھیلا جیسا کہ یورپ میں اور امریکہ میں پھیلا ہے. تو اس کی کوئی بھی میرے خیال میں حتمی طور پہ نہیں کہا جا سکتا اس کی کیا وجہ ہے, ہو سکتا ہے کہ بعد میں ہمیں اس بات کی وجہ پتہ چلے. ابھی جو چیز ہے وہ قیاس ارائیہ کے طور پہ ہے کہ یا تو یہاں کے ہاٹ اینڈ ہیومڈ کلائمیٹ کی وجہ سے یا چونکہ ملیریا جو ہے پاکستان انڈیا اور بنگلہ دیش میں بہت کامن ہے, میجورٹی آف لوگوں کو ملیریا کا انفیکشن ہوتا ہے تو اس کی وجہ سے ایک امیونٹی ڈیولپ ہو جاتی ہے, اور تیسری چیز جس کے جو کہ پیپرز بھی آ چکے ہیں سائنٹیفک جرنلز میں کہ جہاں جس کنٹریز میں TB ویکسینیشن دیا جاتا ہے سب کو, جو جس میں پاکستان بھی ہے انڈیا بھی ہے بنگلہ دیش بھی ہے, وہ BCG ویکسینیشن جو ہم سب کو چائلڈہڈ کے زمانے میں ملتا ہے وہ آپ کو ایک امیونٹی
فراہم کرے. سر ڈاکٹر صاحب, اس سے پہلے کہ میں ریما خان صاحب کے پاس جاؤں, لیکن ایک سوال اور میں پوچھنا چاہوں گا آپ سے, کیا کرونا کی کچھ کیٹیگریز بھی ڈیفائن ہوئی ہیں؟
جی بالکل, ابھی تو یہ وائرس چونکہ نیا ہے, آلدو کہ سارس وائرس بھی کورونا وائرس تھا اور اس طرح کے چھ وائرسز پہلے اسی فیملی کے آ چکے ہیں. یہ کورونا جو ہے کووڈ جو ہے 7 کورونا وائرس ہے, اس کا نام کووڈ 19 دیا گیا ہے. اور اس میں ٹھیک ہے, اس میں ڈفرینٹ اسٹرینس ہو سکتی ہیں, اور اس بات کا بھی خدشہ ہے کہ یہ وائرس جو ہے میوٹیٹ کرتا ہے, یعنی اپنے آپ کی جینیٹک کوڈ کو چینج کرتا ہے, جس کی وجہ سے سم ٹائمز یہ بڑا لیتھل ہوتا ہے, سم ٹائمز اٹ از ناٹ. اور یہ بہت مشکل ہے کہنا ہے. پہلے کہا جاتا تھا کہ صرف جو لوگ جن کو پہلے سے کوئی بیماری ہو, ہارٹ فیلئر کی ہو یا کینسر ہو یا لیور ڈیزیز ہو, یا جن لوگوں کو پہلے سے امیونٹی کم ہو یا امیونو کمپرومائز ہو, ان پر اس طرح شدت زیادہ ہوتی ہے. لیکن آپ امریکہ میں دیکھیں گے تو بہت سارے ینگ لوگ بھی ایسے ہیں جن کو یہ سیویئر ہے ہو رہی ہے, اور خاص طور پہ ڈاکٹرز کے اندر, نرسز کے اندر, ہیلتھ کیئر ورکرز کے اندر آپ نے آبزرو کیا ہوگا. تو اس لیے ابھی قبل از وقت کہنا ہوگا کہ یہ کیا سچویشن ہے. پروبیبلی یہی ہے کہ وہ میوٹیٹ کرتا ہے اور کچھ لوگ کو وہ لیتھل فارم جو ہے وہ وائرس افیکٹ کرتا ہے, اور کچھ لوگ کو جو ہے وہ جو ہے ایسے نہیں کرتا.
ریما خان صاحب یہ بتائیے گا, آپ ڈیجیٹلی تو بہت ایکسپوزڈ ہیں, لیکن کیا پرسنلی آپ تھوڑا کہنا چاہیے کہ سوشل ڈسٹینس برقرار رکھ پا رہی ہیں, کیونکہ آپ بہت بڑی سیلیبریٹی ہیں پاکستان میں, آپ کے کولیگز آپ کی فیلڈ کے باقی شعبوں کے وہ یقیناً آپ سے ملنا چاہتے ہوں گے, آپ امریکہ سے آئیں گے اور پھر ڈاکٹر صاحب بھی آپ کے ساتھ ہیں تو وہ ضرور چاہتے ہوں گے کہ آپ کے ساتھ بیٹھیں. سو کیسے مینٹین کر رہی ہیں, کیسے مینیج کر رہی ہیں سوشل ڈسٹینس کو؟
دیکھیے اسے تو میں ہمیشہ کہتی ہوں کہ انسان جب کوئی بات کرے تو اس کے عمل میں بھی وہ چیز نظر آنی چاہیے, آپ کے قول و فعل میں کوئی تضاد نہیں ہونا چاہیے. جب سوشل ڈسٹینسنگ کا میسج ملا اور کہا گیا کہ یہ بہت امپورٹنٹ ہے, نہ صرف آپ کے لیے بلکہ ان لوگوں کے لیے بھی کہ جو جن کا امیون سسٹم کمزور ہے, جو بزرگ ہیں, جو بچے ہیں, جو ریزسٹ نہیں کر سکتے, تو آپ صرف اپنی ذات کے لیے نہیں بہتری سوچتے, آپ کو دوسروں کے لیے بھی بہتری سوچنی ہوتی ہے. اسی وجہ سے میرے بیٹی کی برتھ ڈے تھی مارچ کے بگننگ میں, تو میں نے اس کو پوسٹ پون کر دیا, جبکہ میری یہاں دو بہنیں رہتی ہیں اور میری کلوز فیملی ممبرز جو تھے انہوں نے کہا کہ کوئی فرق نہیں پڑتا, ہم سب لوگ ٹھیک ہیں اور ہم آ جاتے ہیں اور آپس میں بری نہیں کرتے برتھ ڈے, اور آپس میں ہم سیلیبریٹ کر لیتے ہیں. لیکن اس وقت تک ہمیں گورنمنٹ کی طرف سے انسٹرکشنز آ چکی ہوئی تھی, ہم نے سن لیا ہوا تھا, پتہ چل گیا ہوا تھا کہ ہمیں سوشل ڈسٹینسنگ کرنی ہے. تو اب دیکھیں, چاہے میں خاموشی سے اپنے گھر میں اپنی فیملی کے ساتھ وہ گیٹ ٹوگیدر کرتی یا برتھ ڈے اپنے بیٹے کی سیلیبریٹ کرتی, لیکن وہ ایک ڈس آنیسٹی ہوتی, وہ ایک مس کمٹمنٹ ہوتی اپنی اس بات سے جو میں لوگوں سے کہہ رہی ہوں, جو میں لوگوں کو ریکویسٹ کر رہی ہوں. اور اس وجہ سے پھر میں نے نہیں کی, اور میں نے سختی سے عمل کروایا, نہ صرف اپنے اوپر بلکہ اپنے تمام گھر والوں, عزیزوں, رشتہ داروں, دوستوں پر. تو میں ہمیشہ سب لوگوں کو ایک ایڈوائس کر رہی ہوں, احتیاطی تدابیر, نہ صرف اس سے ہم اپنے آپ کو کیور کر سکتے ہیں بلکہ دوسروں کے لیے بھی ہم جو ہے وہ اچھے ثابت ہو سکتے ہیں کہ ہم ان کو بھی کسی تکلیف میں مبتلا نہ کریں.
آپ ان حالات میں جب دنیا پوری کے اوپر یہ مشکل وقت ہے, ریما خان اور ڈاکٹر طارق, آپ ان لوگوں میں سے ہیں جو وطن سے دور ہیں لیکن وطن میں ہیں, لیکن آپ نے مزید اس کا حل جو یہ ڈھونڈا ہے کہ آپ ڈیجیٹل میڈیمز کے ذریعے دونوں ملکوں کے اپنے فالوورز تک پہنچ رہے ہیں, اپنی آڈینس تک پہنچ رہے ہیں جن کی نظریں اس مشکل وقت میں آپ کے ساتھ ہیں. سو اس سے کتنی طمانینت ہوتی ہے ریما آپ کو؟
بہت زیادہ. سر دیکھیں, پاکستان ہماری ہمارا مدر لینڈ ہے جہاں ہم پیدا ہوئے, ہم بڑے ہوئے, اور پھر شادی کے بعد امریکہ جا کر جب وہاں پر رہنا شروع کیا تو وہاں پر بھی آپ نے اوتھ لیا, وہاں کی بھی آپ کو نیشنلٹی مل گئی. تو دیکھیں, بینگ اے انسان, بینگ اے ہیومن بینگ, یہ ہماری رسپانسبلٹی ہے کہ ہم سب سے پہلے یہ دیکھیں کہ ہم انسانیت کی فلاح کے لیے کیا کر سکتے ہیں. طارق جس پوزیشن پر ہے اور میں ہوں, نہ ہمیں پبلسٹی چاہیے, نہ ہمیں دکھاوے کی اچھائیاں چاہیے. ہم نے اپنی زندگی میں دونوں نے ماشاء اللہ وی ہیو اچیوڈ بٹ وی ہیو ڈریمٹ آف, ہم نے, اور اپنے لیے تو سبھی جیتے ہیں. زندگی کی خوبصورتی اور زندگی کا لطف تب ہے جب آپ اپنی ذات کی نفی کر کے دوسروں کے لیے جیتے ہیں اور دوسروں کے لیے آسانیاں پیدا کرتے ہیں.
کوئی شک نہیں ہے, ایک آسانیاں آپ اویئرنیس کے ذریعے دے رہے ہیں. ڈاکٹر طارق, آپ یہ بتائیے گا کہ اویئرنیس کیمپین آپ کی آر ٹی کیئر کے تھرو, اس کے علاوہ کیا آپ ٹیلی میڈیسن میں بھی, جیسے آپ پاکستان نے گورنر پنجاب کے انیشیٹو پہ یہ سلسلہ شروع کیا ہے, والنٹیئر کرنا چاہیں گے یا کر رہے ہیں آلریڈی؟
جی بالکل، وہ ڈاکٹر سہیل چغتائی جو ہیں جنہوں نے پاکستان کے اندر یہ ٹیلی میڈیسن پروجیکٹ گورنر کے ساتھ مل کے کر رہے ہیں، ان سے ہمارا کانسٹنٹ رابطہ ہے اور جو بھی خدمات ہو سکتی ہے ٹیلی میڈیسن کے تحت وہ بھی ہم کریں گے. ریوا بھی اس کے لیے ایک وائس میسج ریڈی کر رہی ہیں تاکہ زیادہ سے زیادہ لوگ تک یہ میسج جا سکے، تو وہ اپنی جگہ وہ بھی کر رہے ہیں ہم لوگ.
میں تھوڑا ایڈ کرنا چاہوں گی کہ اس میں یہ بھی بڑا امپورٹنٹ ہے، ٹیلی میڈیسن کے ذریعے ہم لوگوں کو جو سی ایم پنجاب اور گورنر صاحب نے ہمیں جو کہا ہے ان کے پلیٹ فارم سے لوگوں کے اندر یہ اویئرنیس پھیلانی کہ کچھ لوگ جیسے ہم نے کہا کہ سوشل ڈسٹینسنگ از ویری امپورٹنٹ، آپ گھروں سے باہر نہ نکلیں تو چھوٹی چھوٹی چیزوں کے لیے یا کوئی ایسے سمپٹمز ہوں تو آپ گھر میں آپ مستند ڈاکٹرز کی رائے لے کر آپ وہی چیزیں گھر کے اندر استعمال کر کے اپنے آپ کو کیور کر سکتے ہیں. تو اس کا اس لیے بہت بڑا بینیفٹ ہے. اور ڈاکٹر چغتائی صاحب کی طرف سے مجھے کوئی ایک ہفتہ قبل یہ میسج ملا اور آج کل میں یہ ریکارڈنگ کروا کر تو آپ سوشل میڈیا پہ بہت جلد اس کو دیکھیں گے.
بہت شکریہ ریما خان صاحب آپ ہمارے ساتھ تھیں، ریما طارق آپ ہمارے ساتھ تھیں، اور ڈاکٹر سید طارق شاہاب صاحب کارڈیالوجسٹ اور اس کے ساتھ ساتھ پروفیسر آف میڈیسن. آپ نے ہمیں اپنی مصروفیات میں سے وقت دیا جب آپ پاکستان کے اندر دونوں ماضوں پہ مصروف ہیں. تھینک یو سو مچ، آپ دونوں کا بہت شکریہ.
تھینک یو سر،
بہت شکریہ.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن. ہمارا یہ اسپیشل شو کووڈ 19 یعنی کرونا کے عالمی وبا کے دنوں میں ہم خصوصی نشریات آپ کے پاس لے کے آ رہے ہیں، اور اس سیگمنٹ میں ہم بات کریں گے آن لائن یا ڈسٹینس ایجوکیشن کے اوپر. جب ہم سوشل ڈسٹینس یعنی سماجی طور پہ فاصلوں کی بات کرتے ہیں، ایک دوسرے سے نہ ملنے کی بات کرتے ہیں، سو آپ کو معلوم ہے کہ اسکول، کالجز، یونیورسٹیز وہ بھی بند کر دی گئی ہیں، نہ صرف پاکستان میں بلکہ یہاں پہ امریکہ کے اندر بھی اور دنیا کے تقریباً تمام ممالک کے اندر. سو یونیورسٹیز کی اور ایجوکیشن کے جو انسٹیٹیوشنز ہیں ان کی یہ کوشش ہے کہ وہ اپنے طالب علموں کے ساتھ بہرحال رابطے میں رہیں اور ان کو ایجوکیٹ کر سکیں تاکہ ان کا وقت جو ہے وہ ضائع نہ ہو. اس کے اوپر ہم بات کریں گے. ڈاکٹر نور فاطمہ صاحبہ ہمارے ساتھ موجود ہیں، آپ ان کو معلوم ہے کہ ہم اکثر ان کو زحمت دیتے ہیں، ممتاز ایجوکیشنسٹ ہیں، اسٹریٹجسٹ ہیں، انٹرنیشنل ریلیشنز کی بھی ایکسپرٹ ہیں، پوری دنیا پہ اس وقت ان کی نظریں ہیں، اکانومی کو بھی جانتی ہیں. تو کئی ایک ایشوز ہیں ڈاکٹر نور فاطمہ جن پہ آپ سے ہم بات کریں گے. سب سے پہلے اسی ڈسٹینس اینڈ آن لائن ایجوکیشن کے اوپر بات کرتے ہیں کہ کتنا لائف اسٹائل بدلا ہے ایجوکیشنسٹ کا بھی، اور اس کے اندر چونکہ گیجٹس، ٹیکنالوجی یہ سب انوالو ہوتا ہے، تو کیسے کوپ کریں، کیسے ایڈجسٹ کریں ہمارے ایجوکیشنسٹ اس چیز کے ساتھ؟
ہاں جی، جیسے اسد آپ کو پتا ہے کہ اب جو سرکمسٹانسز ہیں یہ جو ہے نہ صرف پاکستان کے لیے بلکہ اس وقت تو ساری دنیا کے لیے ایک جیسا ہی چیلنج اس وقت ہو رہا ہے، اور وہ چیلنج پاکستان کے لیے کچھ زیادہ ہو گیا کیونکہ پاکستان میں ایک تو بالکل بھی جو ایجوکیشن سسٹم ہے ڈسٹینس کا وہ بہت ہی اس کا شیئر کم تھا، اور آن لائن کا ابھی اس طرح سے لوگ یوز ٹو ہی نہیں تھے. اس کے ساتھ ساتھ پھر ٹیچرز کی جو ٹریننگ تھی وہ بھی اس طرح سے نہیں تھی کہ جیسے لرننگ مینجمنٹ سسٹم کہتے ہیں کہ وہ کس طرح سے چیزوں کو اپلوڈ کریں اور کس طرح سے مٹیریل کو، انسٹرکشن مٹیریل کو، اور کس طرح سے بچے جو ہیں وہ آئیں، آن لائن آئیں، یا اگر نہیں بھی آ سکتے ہیں تو ان تک مٹیریل کس طرح پہنچے. اور دور دراز کے جو علاقے ہیں، فار فلنگ ایریاز ہیں، جس میں 2G سم ٹائم اویلیبل ہے یا نہیں ہے، 3G اویلیبل ہے یا نہیں ہے، وہ اس کو کس طرح سے کوپ اپ کریں. تو یہ پچھلے کچھ 2-3 ویکس کے سے یونیورسٹیز میں، نہ صرف کہ ایک یونیورسٹی کی بلکہ پرائیویٹ اور پبلک دونوں سے یونیورسٹیز کا اس وقت جو ہے ایک بہت بڑا چیلنج رہا ہے. اور ریزلٹ یہ ہوا ہے چونکہ یہ مینیج نہیں ہو پا رہا، ہائر ایجوکیشن کمیشن نے سارے وائس چانسلرس کو بلا کر میٹنگ کی ہے اور ان کو یہی کہا ہے کہ کسی طریقے سے لرننگ مینجمنٹ سسٹم جو ہے LMS سسٹم کو انسٹال کریں، اور تاکہ اس پہ ریکارڈ بھی رہے اور بچے ایکسس کر سکیں. لیکن دا مین وائل انہوں نے یہ کیا کہ 2-3 ویکس کا جو رہا، اور جیسے میں ابھی آن لائن لیتی رہی، میری فیکلٹی بھی لے رہی تھی، اور جتنا فیڈ بیک مجھے ملا وہ یہی تھا کہ انسٹرکشن مٹیریل جو ہے وہ صرف PDF کی فارم میں آ جاتا ہے، اور یہ کہا جاتا ہے کہ آپ اسے پڑھ لیں اور پھر آپ کیوریز مجھے بھیج دیں. تو وہ نیچرلی کسی بھی طرح سے ریپلیس نہیں کر پا رہا یا سبسٹیٹیوٹ نہیں دے پا رہا فیس ٹو فیس جو ٹیچنگ کا ہے. ویئر ایز کہ جو ہم پڑھتے ہیں یا سن सुनते हैं या जितना दुनिया से, अभी रिसेंट जो मटेरियल हमें अवेलेबल हुआ है वो तो ये कहते हैं कि वो एक ज्यादा इफेक्टिव होता है. इसमें आपको टीचर के लिए डिमांड बढ़ जाती है, स्टूडेंट्स ज्यादा डिमांड करते हैं, उसका काम बढ़ जाता है. लेकिन अभी फिर मैंने ये डिसाइड किया है, मैं आई एम टॉकिंग अबाउट ओनली पाकिस्तान, कि ये जो अप्रैल और मई 31 तक का टाइम है इसको उन्होंने ऑफ करके समर वेकेशन कंसिडर की है. और अज्यूमिंग के 31 मई के बाद 1 जून से जो है वो रिज्यूम करेगा यूनिवर्सिटी रेगुलर, और उसके बाद रेगुलर होगा. और अगर नहीं होगा, अनफॉर्चुनेटली अगर सिचुएशन उस तक रहती है इस तरह, तो फिर इन्होंने ये कहा है उस सूरत में कि आप टीचर्स की जो कैपेसिटी है उसको बढ़ाइए. और किस तरह से, सबसे पहले तो टीचर की कैपेसिटी होनी चाहिए कि वो किस तरह से स्टूडेंट्स को अट्रैक्ट कर सके. तो ये सारे वो चैलेंजेस जो इस वक्त हम गुजर रहे हैं,
पाकिस्तान हो या दुनिया के बाकी ममालिक, डिस्टेंस एजुकेशन बहरहाल ऐसी चीज़ नहीं है जिसे लोग पहले वाकिफ ना हों. बहुत सारी यूनिवर्सिटीज़ ऑनलाइन एजुकेशन दे रही हैं, लेकिन जहाँ पे एक फॉर्मली क्लासेस लगती थी वहाँ के लिए एक चैलेंज है. डॉक्टर नूर, कितना आपको लगता है कि ये जो कोरोना वायरस के बाद हालात अगर नॉर्मल भी हो गए, तो जो इन दिनों में एक्सपीरियंसेस हुए हैं वो किसी ना किसी दौर ज़िंदगियों का हिस्सा बन सकते हैं, जैसे इसी हम ऑनलाइन एजुकेशन या डिस्टेंस एजुकेशन की बात करें तो?
देखिए, मेरा ख्याल है अब हमें इसका एक सम ऑफ द पार्ट जो है वो ऑनलाइन कोर्सेज को अब हमें करना पड़ेगा, कोर्सेज को लॉन्च करना पड़ेगा, कोर्सेज को डिजाइन करना पड़ेगा. और जो यूनिवर्सिटीज हैं उनको अब कुछ पोर्शन, अगर बिल्कुल भी सिचुएशन नॉर्मल हो जाती है उसके बावजूद भी कुछ पोर्शन जो है वो ऑनलाइन का लेना पड़ेगा, ताकि आपको स्विच करना पड़े दूसरे सिस्टम के ऊपर, तो आप इमीडिएटली उसको स्विच कर सकें. और खुदा ना खास्ता ऐसी ही सिचुएशन डेवलप होती है तो उसमें आप उसको यूज कर सकें. लेकिन मैं समझती हूँ कि अब इनको रेगुलर फीचर बना लेना चाहिए एक अपने करिकुलम का, कि जिसमें कुछ कोर्सेज जो हैं वो उसको ऑनलाइन दे सकें और बच्चों को ऑनलाइन सिस्टम का पता होना चाहिए.
डॉक्टर नूर, आमतौर पर एकेडेमिया के लोग हों या इवन हमारे जैसे जो जर्नलिस्ट लोग हैं, हमारे पास अपनी एक टेक्निकल, आपको पता है, स्टाफ होता है, उसके शोबे हैं जो इन चीज़ों को मैनेज करते हैं. लेकिन जब हम कोरोना में जैसे सेल्फ कहना चाहिए आइसोलेशन में या सेल्फ क्वारंटीन हो जाते हैं और करंटीना में चले जाते हैं, तो हमें टेक्निकल एस्पेक्ट भी खुद देखना पड़ते हैं. सो आपको लगता है कि आने वाले दिनों में एजुकेशनिस्ट हूँ, जर्नलिस्ट हूँ या ज़िंदगी के किसी भी शोबे से ताल्लुक रखने वाले लोग हों, वो थोड़ा सा टेक सेवी जो हैं वो भी होंगे, यानी टेक्निकली और ये जो गैजेट्स हैं इनको भी इस्तेमाल करने की अहलियत उनके अंदर पैदा की जाएगी?
हाँ जी. और अभी जो बेशक इस तरह से फॉर्मल लर्निंग तो नहीं हुई है एज फार एज एकेडेमिया इज कंसर्न, लेकिन फिर जैसे मैं अपना भी कहूँ कि हमने जूम पे क्लास लेना या मीटिंग्स करना, या खासतौर पे ये जो गूगल क्लास है इसको कैसे मैनेज करना है, इतना इफेक्टिवली तो नहीं हो पा रहा क्योंकि रिसेप्शन उतनी बेहतर नहीं है, क्योंकि स्टूडेंट्स सबके पास ये अवेलेबल नहीं है, 3G या 3G डिमांड करता है वो नहीं है. लेकिन बहुत सारी चीज़ें हैं जो हम न्यू से लर्निंग कर रहे हैं. तो मैं समझती हूँ टोटल जहाँ तक दुनिया की बात है, जैसे मुझे एक अभी ऑफिंग में चीज़ लगती है कि जैसे न्यू वर्ल्ड ऑर्डर लगता है, इसी तरीके से एक ऑर्डर का हिस्सा जो है. और बड़ा अच्छा मैं मेंशन भी कर दूँ कि आपने फूड सिक्योरिटी की बात अपने ब्लॉग में की थी, और वो बिल्कुल बिल्कुल मैं एग्री करती हूँ कि अब चीजें चेंज हो जाएंगी. दो के अगर नॉर्मलाइज सिचुएशन हो भी जाती है, इसने इतना बड़ा जर्क दिया है कि टोटल जो हमारा कॉन्सेप्शन ऑफ द लाइफ की जो फैसिलिटीज थी उसकी कितनी जरूरत है और कहाँ जरूरत थी और वहाँ इन्वेस्टमेंट नहीं हुई है, उसको बहुत तेजी से हाईलाइट किया है इस सारी चीज ने.
बहुत शुक्रिया डॉक्टर नूर फातिमा, आप हमारे साथ थी, आपने ज्वाइन किया, बहुत शुक्रिया, अपना ख्याल रखिए, थैंक यू सो मच.
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urdubhoe.com पर. जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urdubhoe.com पर आइए. दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urdubhoe.com पर. अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है. इस पते को याद रखिए, www.urdubhoe.com.
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन, और हमारा खसूसी ये प्रोग्राम कोरोना की आलमी वबा के दिनों में जो आपके लिए तैयार किया है, बात हम करें मईशत की, बहुत चैलेंजेस हैं पूरी दुनिया के लिए। अमेरिका को कई ट्रिलियन डॉलर की उसकी मार्केट को लॉस हो चुका है। पूरी दुनिया का अगर तजिया जो पेश किया जा रहा है, माहिरीन मुआशियात पेश करते हैं, सो बहुत एक मुश्किल और खौफनाक सूरत हाल मौजूद है। अब तो आलमी इदारों ने भी बाकायदा तौर पर यह कह दिया है कि अब दुनिया में एक रिसेशन यानी मुआशी बहरान वो उसका सामना है, और कोरोना की वबा जब टल भी जाएगी तो उसके असरात दूर तक देखे जा रहे हैं। सो इसके ऊपर हम बात करते हैं और डॉक्टर इकरामुल हक साहब हमारे साथ मौजूद हैं, मुमताज़ माहिर मुआशियात, उनसे बात करते हैं। डॉक्टर इकराम, बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया है।
जी मेहरबानी।
जी डॉक्टर साहब, आज आपने इसके ऊपर एक आर्टिकल भी लिखा है, क्या दुनिया इस वक्त बाकायदा तौर पर रिसेशन यानी मुआशी बहरान का सामना कर रही है, या हम फोर्स ही कर रहे हैं कि कुछ दिनों में ऑफिशियली बाज़ाब्ता तौर पर रिसेशन का सामना होगा दुनिया को?
जी ये तो अब एक तरह से एक आप नविश्ताए दीवार समझिए कि सब जगह पे जहां लॉकआउट्स हैं उसके नतीजे में ये बात तय है कि हम रिसेशन की तरफ मूव कर चुके हैं। अब ये सिर्फ देखना है कि अगर ये प्रोलॉन्ग होता है जिन ममालिक में तो उसके असरात और गहरे होंगे। तो मुख्तलिफ चूंकि इस वक्त अनसर्टिनिटी है, कोई भी इकोनॉमिस्ट इसको मैयारी इश्तहार से नहीं कर सकता कि उसके पास टाइम फ्रेम का पता नहीं है। मसलन जैसे पाकिस्तान में हमें दो सोर्सेस से, एक तो हमारे साबका वजीर खजाना हफीज शेख साहब और शाह कारदार साहब ने प्रोजेक्शंस की थी और उन्होंने तीन सिनेरियो बनाए थे, जिसमें यह था कि हम इससे में अगर निकल जाते हैं अप्रैल के अंदर अंदर तो फिर हमारी मईशत को कितना नुकसान होगा, और एक सिनेरियो ये था कि अगर अगले महीने में जाते हैं और उससे भी अगले में चले जाते हैं तो फिर उनका ख्याल था कि शायद हम माइनस ग्रोथ में जाएंगे और हमें कोई 2.5 ट्रिलियन उनका लॉस बर्दाश्त करना पड़ेगा। और पीपल प्लानिंग कमीशन ने भी उनसे बल्कि ज्यादा खौफनाक सूरतेहाल पेश की है कि पाकिस्तान को आने वाले दिनों में एक तो यहाँ 1 करोड़ के करीब जो है वो लोग बेरोजगार होंगे और इकोनॉमी के ऊपर जो उसका असर है वो तो कई साल तक, क्योंकि पाकिस्तान की इकोनॉमी तो जैसा हम जानते हैं कि वो पहले ही बहुत स्लगिश और स्टैग इन्फ्लेशन का शिकार थी, यानी कि हाई उसमें इन्फ्लेशन थी और स्टैग्नेशन थी। तो इस कोरोना की वबा के आने से पहले भी हमारी इकोनॉमी की सूरत हाल इतनी खराब थी कि आपने देखा कि IMF के बेल आउट में हमने कुछ हद तक करंट अकाउंट डेफिसिट पे काबू तो पा लिया, मगर हमारा फिस्कल डेफिसिट फिर भी बहुत ज्यादा था और हाई कॉस्ट के चूंकि कर्जा जात है तो हुकूमत का जो सर्विसिंग का खर्चा है वो भी बहुत ज्यादा बढ़ता हुआ नजर अभी भी आ रहा है।
सही, तो उस सूरत में ये तो हम देखते हैं कि ऑलरेडी जो है जिन मुल्कों की मईशत पे दबाव होते हैं वो ज्यादा कुछ अपने आवाम को कंपनसेट नहीं कर सकते हैं। सो जब इतने बड़े मजीद दबाव में ये इजाफा हो जाएगा, सो इसके ट्रिकल डाउन इफेक्ट्स क्या होंगे, यानी नीचे आम आदमी उसके असरात कैसे महसूस करेगा?
आज इसका सबसे जो पाकिस्तान में बुरा जो है वो असर है वो तो उन लोगों पे है जिन्हें हम डेली वेज अर्नर्स कहते हैं, और बदकिस्मती से हमने कभी उनको रजिस्टर भी नहीं किया और हमारी 70 मिलियन की जो वर्क फोर्स है उसमें उनका नंबर बहुत ज्यादा है। फिर सेमी स्किल्ड भी हैं, और चूंकि कंस्ट्रक्शन तो आपको पता है कि इससे पहले भी कोरोना के आने से बिल्कुल ही पाकिस्तान में स्टैंड स्टिल पे थी, क्योंकि कुछ टैक्स मेयर्स ऐसे लगा दिए गए थे जिससे कि वहां पे तकरीबन काम ना होने के बराबर था, और किसी भी मीशे को चलाने के लिए वो एक स्टार्ट इसलिए होता है कि 30-40 तो इंडस्ट्रीज जो है वो उसके साथ अलाइड होती हैं। अगर आपका ब्रिक है, अगर आपका सीमेंट है, स्टील है, तो मैंने बड़े बड़े नाम दिए, मगर जाते के पूरा घर बनने तक तो आप पेंट से लेकर उसकी फर्निशिंग तक, गोया कि वो पाकिस्तान के 8-9 मिलियन घरों की सालाना जरूरत भी। फिर वजीर आजम मोहतरम का खुद भी 50 लाख घर बनाने का मनसूबा भी शैटर्ड होता हुआ नजर आ रहा था। तो उसके लिए एक रिलीफ पैकेज सामने आया है। अब उसमें ये देखना है कि जैसे ही 14 के बाद इस सेक्टर को भी ज़रात की तरह जो है वो खोल दिया जाएगा, अगर कोरोना का मसला रहा भी तो यहाँ कुछ सेफ्टी मेजर्स देते हुए, कुछ SOPs इश्यूज करते हुए, तो कंस्ट्रक्शन साइट्स के ऊपर चूंकि आप कंट्रोल कर सकते हैं अगर कोई छोटा सा कोई घर भी बना रहा है तो उसमें भी जाहिर है कि उस दिन जो कुछ अनस्किल्ड और कुछ स्किल्ड लेबर ही इन्वॉल्व होती है, जिन्होंने आर्किटेक्ट वगैरह ने नक्शा जात बनाने, वो तो घर से भी काम कर सकते हैं, और सर्विसेज वाले लोग जो हैं उनको कोई वहाँ फिजिकली एक आध चक्कर लगा सकते हैं, और जो बड़ी बड़ी बिल्डिंग्स हैं वहाँ पर भी जो है हम इंतजाम करता है कुछ मईशत का पहिया, और जब ये होगा तो फिर इनसे अलाइड इंडस्ट्रीज का भी एग्जम्पशन का नोटिस आ जाएगा कि वो भी खोल दी जाए, जैसे अभी फूड सप्लाईज की खुली हैं, जैसे अभी हमारी पी और प्रोडक्ट्स की खुली हैं, तो उन इंडस्ट्रीज के खुल जाने से भी काम का कुछ आगाज होगा, और जाहिर है कि कोरोना से जो बचाव की तदाबीर और जो इंटरनेशनली स्टैंडर्ड है वो वहाँ अप्लाई करने की कोशिश की जाएगी।
डॉक्टर क्रॉमलैक साहब, अब एक सवाल जो है वो दुनिया के से मुतालिक है, जब हम इसको ग्लोबल रिसेशन कहते हैं तो इससे क्या मुराद है, दुनिया की मईशतें कैसे आई मीन के स्ट्रगल करती हैं या मुश्किल में होती हैं जब ये रिसेशन या तनजली या बहरान आ जाता है?
हाँ जी, उसमें देखिए एक तो ग्रोथ जो है वो जब माइनस में जाती है तो सबसे बड़ा गुर्बत में इजाफा होता है, जाहिर है कि लोग बेरोजगार होते हैं, इसका एक लाजमी नतीजा तो बेरोजगारी की शक्ल में निकलता है, और उसकी वजह से जैसे अमेरिका है, यहाँ तो कोई वेलफेयर स्टेट नहीं है, मगर जहाँ वेलफेयर स्टेट्स भी हैं वहाँ पे भी वो सब लोगों को उस रिसेशन के जमाने में वो सोशल सर्विसेज देने के काबिल अगर नहीं रहते हैं तो एक बहुत बड़ा जो है वो क्राइसिस पैदा होगा। और दूसरी उसके अंदर सबसे बड़ा जो मसला आता है वो फिर आता है कि दुनिया के अंदर जो सप्लाई चेन्स हैं अगर वो डिस्टर्ब हो जाए।